रेडियो कार्यक्रम नालीबेली आज पनि बिहिबारको दिन ठिक 8 बजिसकेको छ र 8 देखि 8:30 सम्मका लागि यो कार्यक्रम तपाईँ सुन्दै आउनु भएको छ। खास गरी हामी जसले चाहिँ जीवनमा लामो संघर्ष गर्नुभएको छ, धेरै कुराहरू थाहा पाउनु भएको छ र केही योगदान दिइरहनु भएको छ देशका लागि, केही गर्न सक्ने व्यक्तित्वहरूसँगको कुराकानीमा आधारित हुँदै यो कार्यक्रम हामीले प्रसारण गर्दै आइरहेका छौँ। आज पनि यस्तै व्यक्तित्व बीच एकजना फोटो पत्रकार, खास गरी पत्रकारिताको लाइनमा धेरै अनुभव उहाँसँग रहेको छ, आज हामी खोतल्ने प्रयास गर्नेछौँ भनौँ, चिनाउने प्रयास हाम्रो रहनेछ कार्यक्रमबाट। आरामै हुनुहुन्छ यहाँ?
हजुर सुरेन्द्रजी, ठिकै छ।
मेरो
नाम उषा तितिक छु, म स्वतन्त्र फोटो पत्रकार हो। करिब 25 वर्ष हुन थाल्यो पत्रकारिता क्षेत्रमा स्वतन्त्र रूपले काम गर्न थालेको। त्यो बाहेक म केही सामाजिक विषयसँग सम्बन्धित समूह व्यक्तिसँग पनि सम्बन्धित छु र स्वयंसेवी रूपले काम गर्छु र कहिलेकाहीँ अध्ययन अनुसन्धान पनि गर्छु। अहिलेलाई यति नै परिचय होला।
साँच्चै सुदूरपश्चिमको अहिले महाकालीमा आएर यहाँ तपाईँ साइकल यात्रा सुरु गर्नु भएको छ, दिनहरू कसरी बिताइरहनु भएको छ यहाँ कञ्चनपुर जिल्लामा महाकालीमा के पाउनुभयो?
अब यस्तो छ, मैले खास गरी अब मेरो सुदूरपश्चिमको भ्रमण भनेको धेरैचोटि भइसकेका छैन। म धेरै वर्ष अगाडि बैतडी गएको थिएँ र बैतडी भनेको बिहान गएर साँझ फर्किने गरी, तर डडेलधुरामा चाहिँ म केही समय बसेको छु खलङ्गामा, अनि त्यहाँ बस्दाखेरि चाहिँ म जोगबुढासम्म गएको छु, हिँडेर गएको छु। त्यहाँ जुन राउटीहरूलाई पुनर्वास गरिएको थियो उहाँ राउटी परिवारहरूलाई भेट्नको लागि। अब अहिले सुदूरपश्चिमको बारे अहिले मैले खासै मैले केही पनि भन्न मिल्दैन, सक्दिनँ, किनभने भर्खर म यहाँ 2-3 दिनदेखि छु, 2-3 दिन पनि भन्नाले गएको शुक्रबारदेखि छु म यहाँ। अब यो जुन महाकाली मेची साइकल यात्रा जुन छ, यो साइकल यात्राको क्रममा नेपाल भारतको सिमाना हुलाकी राजमार्गको वरिपरि र महेन्द्र राजमार्ग जसलाई लोकमार्ग पनि भनिन्छ क्यारे अहिले, लोकमार्गको वरिपरि रहनेछु र यो साइकल यात्राको शुभारम्भ नेपाल पत्रकार महासङ्घ कञ्चनपुर जिल्ला शाखाबाट संयोजन भएको थियो। अनि लक्ष्मण तिवारीजीले अब आफ्नो समय दिनुभयो, उहाँ आफू बिरामी पनि हुनुहुन्छ, उहाँको स्वास्थ्यको म कामना पनि गर्छु र छोटो समयमा गएको शनिबार झोलुङ्गे पुलको दोधारा चाँदनी झोलुङ्गे पुलको छेउबाट साइकल यात्राको शुभारम्भ भएको छ। अब त्यो शुभारम्भ कार्यक्रममा अब यहाँका पत्रकार साथीहरू हुनुहुन्थ्यो, त्यस्तै गरी हामी साइकल यात्रीहरू जो मलाई साथ दिन पनि आउनु भएको थियो 1-2 दिनको लागि अनि केही दिनको लागि, एमलाल रसाइली जो एक खुट्टाले साइकल चलाउनुहुन्छ कैलालीको लम्कीबाट हामीसँगै हुनुहुन्थ्यो र अर्को सृजना केसी जो चाहिँ ललितपुरमा बस्नुहुन्छ उहाँ पनि मसँग साथमा हुनुहुन्छ र उहाँ आज चाहिँ काठमाडौँ फर्किँदै हुनुहुन्छ, एमजी चाहिँ अस्ति फर्किसक्नु भएको छ। अब यो शुभारम्भ कार्यक्रममा यहाँका जुन जिल्ला प्रहरी कार्यालयको जो प्रमुख हुनुहुन्छ उहाँले रिबन काट्नु भएको थियो, अनि अध्यक्षज्यूले महासङ्घको अध्यक्षज्यूले शुभारम्भ भयो भनेर घोषणा गर्नुभएको थियो। यो औपचारिक कार्यक्रमभन्दा अगाडि हामी महाकाली नदीको तीरमा बालुवामा हामीले नेपालको नक्सा बनायौँ र नेपालको नक्सा फेरि कागजमा पनि बनायौँ र अनि त्यहाँ नेपालको नक्सा सँगसँगै केही फोटोग्राफी पनि गऱ्यौँ, भनेपछि फोटो सेसन पनि भयो भन्नु पर्यो। नक्सा चाहिँ हाम्रै यो शुक्लाफाट एफएम रेडियोको स्टेसन म्यानेजर हुनुहुन्छ विष्णु अवस्थी, बालुवामा नक्सा चाहिँ उहाँले कोर्नुभयो अनि एमलाल रसाईले त्यही नक्सा हेरिकन कागजमा पनि कोर्नु भएको छ अनि उहाँले साइकल चलाइरहेको चित्र पनि एउटा बनाउनु भएको छ।
तपाईँ त बहुप्रतिभाशाली भन्न लागिरहेको छ कतिपय ठाउँको कुरा र तपाईँको अनुभवबाट यो साइकलिङ सुरुवात कसरी गर्नुभयो?
अब यस्तो, म साइकल 11 वर्षको उमेरदेखि चलाउँथे, जति बेला कपिल वस्तुको तौलियामा हामी थियौँ स्कुलबाट आउने जाने क्रममा, र मलाई अहिलेसम्म पनि साइकल चलाउनलाई ठिक लाग्छ। बिचमा साइकल कहिले भयो कहिले भएन भनेपछि, अहिले म 44 वर्ष उमेरको छु, 11 वर्षको उमेरदेखि साइकल चलाएँ भनेपछि आजभन्दा करिब 31 वर्ष अगाडिदेखि, होइन भनेपछि अब यो 31 वर्षको दौरानमा कहिले साइकल भयो कहिले साइकल भएन भनेपछि, अहिले जुन यो यात्राको लागि जुन साइकल छ मसँग, यो साइकल चाहिँ एकजना साथी हुनुहुन्छ छिमेक गुरुङ, उहाँले साइकल मलाई उपहार दिनुभएको हो। त्यस्तै गरी साइकलको पाठ पूर्जाहरू बेला बेलामा पाठ पूर्जाहरू फेरिरहनु पर्छ, मतलब यो मेकानिकल्ली सर्भिसिङ गरिरहनु पर्छ, साइकललाई अब ठाउँ व्यवस्थित ठाउँमा राख्नुपर्ने हुन्छ, त्यो सम्पूर्ण काममा सहयोग चाहिँ नेपालको पहिलो साइकल पसल प्याङ्क बाइक भन्ने छ, त्यहाँ तिरेक मानन्दरज्यूले सहयोग दिइरहनु भएको छ। त्यस्तै गरी साइकलसँग सम्बन्धित साइकल यात्राको लागि सहयोगहरू धेरैबाट जुटिराखेको छ। अब हामी एकदम खुसी छौँ। हामी अहिले जुन महेन्द्रनगरमा शुक्रबार आइपुग्यौँ, त्यसपछि अहिले यो यही यो जुन हाम्रो शुक्लाफाट एफएम रेडियोको जुन भवन छ, यो भवनको तेस्रो तलामा हामीले बास पाएको छौँ होइन। चारै सहज खालको बास छ, व्यवस्थापन धेरै राम्रो लाग्यो हामीलाई। अब फोटो पत्रकारिता र साइक्लिङको कुराकानी गर्दाखेरि, फोटो पत्रकारिता मैले सुरुवात गरी 18 वर्षको उमेरतिर गरेँ होइन, अनि साइकल भनेको मेरो लागि एउटा माध्यम हो होइन, आवत जावतको माध्यम हो। अहिले यो यात्राको क्रममा साइकल माध्यमबाट होइन म राजमार्गको वरिपरि सिमानाको वरिपरि जान्छु, त्यहाँको जनजीवनसँग म बस्छु, जनजीवनको कुराकानी सुन्छु, फोटोग्राफी गर्छु र उहाँहरूले भन्नुभएको कुराहरू लेख्छु, कहाँ कहाँ मिल्यो भने रेकर्डिङ पनि गर्छु। र यही क्रममा सायद म 4 महिनामा मेची पुग्छु कि भन्ने मेरो सोचाइ छ। 4 महिनाभन्दा बढी पनि हुनसक्ला, कम चाहिँ अलिक नहुन सक्छ कि जस्तो लाग्छ। र यो यात्राक्रमलाई साथ सहयोग कसरी दिइरहनु भएको छ त दिनुहुनेछ त भन्दाखेरि, जसरी अहिले हामीले यहाँ बासको सहयोग पाएछौँ, खानपिनको व्यवस्था महासङ्घले गरिदिएको छ अहिले यहाँ, भनेपछि म जहाँ जहाँ जान्छु त्यहाँ सबै जनतासँग मेरो अनुरोध के छ भने, जनजीवनसँग जसले जसरी सहयोग गर्न सक्नुहुन्छ, खाना दिएर, एक कप चिया खान दिएर, एक छाक खाना दिएर, रातिको बास सुत्न दिएर सघाउन सक्नुहुनेछ।
त यतातिर फोटो पत्रकारिता पनि गर्ने, अर्कोतिर साइक्लिङ गर्ने इच्छा कसरी जाग्यो तपाईँमा?
अब साइक्लिङ गर्ने इच्छा चाहिँ यस्तो हुन्छ, यो एउटा मात्र माध्यम हो होइन, अब साइकल चलाउन गाह्रो पनि छ, अब मलाई अलिकति सजिलो पनि के हो भने, म साइकल चलाउनु, म सडकमा साइकल राम्रोसँग चलाउँछु त्यो मलाई थाहा छ, एउटा विश्वास पनि छ। र फेरि अर्को भनेको, मैले 3 वर्ष अगाडि जुन साइकल चलाउने साइक्लिङको लागि जुन तयारी गर्दै थिएँ, त्यही क्रममा म फेरि साइकलबाट लडेँ पनि, अनि मेरो यो दाहिने हातको कुहिनो फुस्केको पनि थियो, त्यसले गर्दा 3 वर्ष अगाडि मैले सुरु गर्न सकिनँ, रोकियो हात फुस्केको कारणले, कुहिनो फुस्केको कारणले। अनि त्यही क्रममा मेरो एकजना साइकल यात्री साथी हुनसँग परिचय भयो, राकेश कुमार सिंह हो उहाँको नाम, उहाँ भारतमा राइड फर जेन्डर फ्रिडम शीर्षकमा साइक्लिङ गर्दै हुनुहुन्छ, 2.5 वर्ष भइसकेका छ, र उहाँले करिब 16-17 हजार किलोमिटर भन्दा बढी साइक्लिङ गरिसक्नुभयो। म केही महिना अगाडि उहाँसँगै भारतको बिहारमा साइक्लिङ गर्दै थिएँ, र करिब 1200 किलोमिटर मैले उहाँसँग साइक्लिङ गरेँ। त्यो साइक्लिङ, त्यो लामो दूरीको साइक्लिङबाट के अनुभव भयो भने, खासै गाह्रो पनि छैन होइन, तपाईँले साइकलमा सामानहरू, आवश्यक पर्ने सामानहरू चाहिँ राम्ररी व्यवस्थित गरेर राख्नु पर्यो होइन, आफूलाई केही गाह्रो भएको छ, थकाइ जस्तो लागेको छ भने त्यो अवस्थामा साइकल चलाउनु भएन, आराम गर्नु पर्यो। अनि म यति नै किलोमिटर चलाउँछु भनेर पनि सोच्नु भएन, अनि एकदमै गर्मी भएको ठाउँ बेला पनि साइकल चलाउनु भएन, आफूलाई सहज हुने गरी, अप्ठ्यारो नपर्ने गरी, नआतिकन, हतार नगरिकन साइकल चलाउँदै गरियो भने हामी आरामसाथ पुग्न सक्छौँ, केही आत्तिनु पर्ने, अप्ठ्यारो मान्नु पर्ने जरुरत छैन।
खास गरी नेपालतिर धेरै ठाउँमा गर्नु
होइन होइन, म चाहिँ प्रायः साइकलबाट त अब म काठमाडौँमै बढी साइकल चलाएँ, अब यताउता जाँदाखेरि, अनि त्यसपछि लामो समयको साइक्लिङ भनेको भारतको बिहारमा हो। अब अहिले जुन महाकालीबाट अब म मेची पुग्ने साइकल यात्रामा छु, अब यो क्रममा चाहिँ अब म धेरै नै किलोमिटर साइक्लिङ हुन्छ होला मेरो, अब हुन त राजमार्ग मात्र त 1024 किलोमिटर छ, तर म चाहिँ राजमार्गदेखि भित्रभित्र पनि प्रायः जसो दक्षिणतिर बढी गएको हुन सक्छु, उत्तरतिर अलिअलि कतै कतै गएको हुन सक्छु, त्यसो हुँदाखेरि करिब 1500-1600 किलोमिटर या त्योभन्दा बढी पनि हुनसक्छ कि अहिले यो यात्रामा।
पहिलो फोटो पत्रकार महिलाबाट नेपालको यो फोटो पत्रकारितामा कसरी आउनु भयो?
नेपालको पहिलो फोटो पत्रकार महिलाको हैसियतले अब म अभिनन्दित भएको छु होइन, अब मैले सुनेको छु सामान्य ज्ञानमा पनि पढ्नु पर्छ भनेर, अब त्यो त्यति महत्त्वपूर्ण नहोला। अब मलाई के लाग्छ भने, फोटो पत्रकार भएको हैसियतले तपाईँले राम्ररी रिपोर्टिङ कति गर्नुभयो होइन, विधि पुऱ्याएर रिपोर्टिङ कति गर्नुभयो, जस्तो अब हाम्रोमा 5W1H जुन भन्ने गरिन्छ, 5 वटा क र एउटा चाहिँ ह भनौँ, ह पनि नभन, ह कस 6 वटा क नै भनौँ न होइन, अब अङ्ग्रेजीमा भन्दा 5W र एच हुन आयो, नेपालीमा भन्दाखेरि सबै क नै आयो होइन, 6 वटा क होइन, के कहाँ कसरी कहिले कोबाट होइन भयो भन्ने जुन पाटो छ त्यो सबै कलाई ध्यानमा राखेर हामीले फोटोग्राफी गऱ्यौँ कि गरेनौँ होइन र सकेसम्म मेरो प्रयास फोटोग्राफी कहरूलाई ध्यानमा राखेर गर्ने रहन्छ अनि फोटो पत्रकारिता नै हाम्रो माध्यम भएको कारणले हामीले फोटोलाई प्राथमिकतामा राखेर अनि अरू कुराहरूलाई दोस्रोमा राखेर हामीले काम गर्नुपर्ने हुन्छ अब अक्षर पत्रकारिता गर्नेहरूको लागि चाहिँ अब अक्षरबाट लेख्ने कुराहरू प्राथमिकतामा पर्छ भने फोटो चाहिँ दोस्रोमा पर्ने हुन्छ तपाईँहरू जो रेडियोबाट पत्रकारिता गर्नुहुन्छ या रेडियोबाट कार्यक्रम उत्पादन गर्नुहुन्छ तपाईँहरूको लागि माध्यम भनेको आवाज हो होइन अनि आवाजलाई पहिलो प्राथमिकतामा राखेर अनि अरू पाटोलाई चाहिँ दोस्रोमा राख्नुपर्ने हुन्छ होइन अब अनलाइन या अहिले अब भनौँ टेलिभिजन भनेपछि कतिपय माध्यमहरूमा चाहिँ तपाईँको आवाज पनि जाने भयो दृश्य आवाज पनि जाने भयो अनिखेरि स्थिर तस्विर पनि जाने भयो स्थिर दृश्य पनि जाने भयो अक्षर पनि जाने भयो साङ्गीतिक भाषाहरू पनि जाने भयो अपाङ्गता भएका व्यक्तिहरूलाई ध्यानमा राख्ने हो भने अब कतिपय अवस्थामा साङ्गीतिक भाषा प्रयोग गरेरै हामीले न्युज रिपोर्टिङ न्युज कास्ट गर्नुपर्ने हुन्छ त्यस्तै गरी अब दृष्टिबिनहरूलाई ध्यानमा राख्दाखेरि आवाज त छँदैछ अब लेख्ने हिसाबमा ब्रेलको महत्त्वपूर्ण होला भने चाहिँ अब सन्दर्भ र श्रोता पाठकलाई ध्यानमा राख्दाखेरि फरक फरक माध्यमहरू महत्त्वपूर्ण हुन्छ नै अब म आफूले पत्रकारिताबाट फोटो पत्रकारिताबाट कति राम्रो रिपोर्टिङ गरेँ भनेर सोच्ने हो भने अब फेरि आफैले आफैलाई प्रशंसा गरे जस्तो हुन्छ मेरो चाहिँ बढी सामाजिक र राजनीतिक विषयमा मैले रिपोर्टिङ गरेँ भने काठमाडौँमा के बसेर त रिपोर्टिङको क्रममा अब म काठमाडौँदेखि बाहिर होइन करिब 43 जिल्लातिर म पुगिसकेको छु होइन मूलत अब पहाडी र अब मधेसी क्षेत्रमा म पुगेको छु हिमाली क्षेत्रमा म पुगेको छैन लाज लाग्छ भन्नलाई अहिलेसम्म म नेपालको हिमाली क्षेत्रमा पुगेको छैन अब अर्को वर्षतिर अर्को वर्षतिर सकेसम्म जानुपर्ने हुन्छ होइन अब पुग्नु त जहाँ पनि इच्छा हुन्छ नि होइन अब त्यस्तै गरी अब यो अहिले कञ्चनपुर चाहिँ अब भारतको उता उत्तराखण्डतिर नजिक भएको र सिमाना उत्तराखण्ड र उत्तर प्रदेश भएको कारणले म यता मलाई भन्नु मन लागेको धेरै वर्ष अगाडि हाम्रो भिक्टोरिया क्रस पाउनुहुने गजे घले जो हुनुहुन्छ होइन ब्रिटिस गोर्खा आर्मीको उहाँसँग रिपोर्टिङको उहाँसँग रिपोर्टिङ गर्ने क्रममा म अल्मोडा पुगेको थिएँ होइन हल्द्वानी हुँदै अनि म यता चाहिँ हल्द्वानीसम्म अल्मोडासम्म पुगेको छ भन्नु पऱ्यो नैनिताल चाहिँ गइएको छैन घुम्न हिसाबले पनि गइएको छैन भारतको केही प्रान्तहरूमा केही ठाउँहरूमा गइएको छ रिपोर्टिङको क्रममा अनि त्यस्तै गरी अब अरू केही बाहिर देशहरू अब बङ्गलादेश भयो त्यस्तै गरी युरोपका केही देशहरू भए रिपोर्टिङको क्रममा पुगेको छ
इन्टरनेसनल रूपमा पनि तपाईँले के तपाईँको फोटोहरू छापिएको तपाईँले पाउनुभएको के पुरस्कारहरू के त्यस्तो
यसो छ पत्रकारिता कि नाममा अब मैले कुनै पनि पुरस्कारहरू चाहिँ पाएको छैन अब राष्ट्रिय महिला आयोगले केही वर्ष अगाडि अभिनन्दन गरेको थियो होइन त्यस्तै गरी धेरै वर्ष अगाडि अखिल नेपाल महिला सङ्घले अभिनन्दन गरेको थियो अनि एउटा मैले पुरस्कार पाएको छु त्यो चाहिँ नेपालबाट होइन कि बाहिरबाट हो जापानबाट हो त्यहाँ यो वुमेन्स एक्टिभ म्युजियम भन्ने छ जुन संस्थाले तत्कालीन जापानले जति बेला दोस्रो विश्वयुद्धको वरिपरि जापानले धेरै देशहरूमा गएर आफ्नो हैकम चलाएको थियो त्यो हैकमको विरुद्धमा अभियानहरू अगाडि आयो त्यति बेला हैकम भन्नाले खास गरी के भएको थियो भने यो महिलाहरूलाई यौन दासी बनाउने त्यति बेलाको एउटा भनौँ न गलत कार्य जापानी सेनाहरूबाट भएको थियो करिब 14-15 देशमा त्यो 14-15 देशमध्ये चीन पनि पर्छ इन्डोनेसिया पनि पर्छ अनि कोरिया पनि पर्छ अरू के देशहरू पर्छन् ती महिलाहरू जो आमा उमेरको हुनुहुन्थ्यो उहाँहरूले सार्वजनिक ढङ्गले आजभन्दा 20-30 वर्ष अगाडि भने चाहिँ करिब अहिले 16 भनेपछि करिब 25 वर्ष अगाडि सार्वजनिक ढङ्गले बोल्नुभयो कि हामी माथि जापानी सेनाले अत्याचार गरेको छ र हामीलाई न्याय पाउनुपर्छ भनेर त्यो न्याय दिलाउनको लागि एउटा पिपुल्स ट्राइब्युनल भनेर आजभन्दा 16 वर्ष अगाडि जापानमा भएको थियो सन् 2000 अनि त्यो ट्राइब्युनल गराउनुमा यावरी मात्सुई भन्ने एकजना पत्रकार हुनुहुन्थ्यो उहाँले पहल गर्नुभएको थियो धेरैजनाको साथ सहयोग थियो, उहाँकै नाममा एउटा पुरस्कार स्थापना गरिएको छ, यावरी ह्युमन राइट्स अवार्ड, यावरी जर्नलिस्ट अवार्ड भनेर। अनि मैले चाहिँ यावरी ह्युमन राइट्स अवार्ड पाएँ पहिलोचोटि, एसियाबाट छानिएको एक्टिभिस्टहरूलाई दिइँदो रहेछ। अनि अर्को योमी गोतो भन्ने हुनुहुन्छ, उहाँ जापानकै पत्रकार, ब्याङ्ककमा बस्नुहुन्छ, उहाँले चाहिँ यावरी जर्नलिस्ट अवार्ड पाउनु भएको थियो।
तपाईँलाई अहिलेसम्मको फोटो पत्रकारितामा आफूले गरेको राम्रो फोटो कुन फोटो तपाईँले चाहिँ बढी राम्रो आफ्नो तर्फबाट मेहनत लगाएर गरेको, अथवा मैले चाहिँ यसको सबैभन्दा राम्रो उत्कृष्ट फोटो खिचे भन्ने लाग्छ?
अब यस्तो हुन्छ, यो भान्सामा जसले खाना पकाउँछ, खाना पकाउने व्यक्ति नेपाली समाजमा प्रायः जसो महिलाहरू, स्वास्थ्य मान्छेहरू, आमाहरू नै हुनुहुन्छ होइन। र ती आमाहरूले जहिले पनि खाना पकाउँदाखेरि साह्रै मेहनतले नै पकाउनुहुन्छ, अति नै मेहनतले। तर खानेहरूले अब भनौँ न, अब प्रायः जसो खानेहरू भनेको त हामी अब सबै थरीहरू छौँ होइन। अब आमाहरूले फेरि धेरै गाली पनि खानुहुन्छ, कहिले नुन पुगेन, कहिले तेल पुगेन, कहिले पिरो भयो, कहिले पिरो कम भयो, आदि इत्यादि भनेर। त्यही आमाहरूले बिहान 4-5 बजे उठेर घरधन्दाको काम गर्नुहुन्छ, दिउँसोको पनि काम गर्नुहुन्छ, रातिको पनि काम गर्नुहुन्छ। उहाँहरू नै फेरि घरधन्दा सकेर सुत्ने बेलामा 10-11 राति बज्छ होइन। अन्तिममा खाना पनि त्यही आमाहरूले खानुहुन्छ। आमाहरूलाई पस्किदिने अर्को व्यक्ति पनि हुँदैन प्रायः जसो, गाली मात्र खानुहुन्छ आमाहरूले। भने चाहिँ आमाहरूले जहिले पनि खाना पकाउनेहरूले मेहनतले नै पकाउँछ, तैपनि गाली खाइन्छ। भने जस्तै हामी सर्जकहरू, समाचार निर्माण गर्नेहरू, पत्रकारहरू, सकेसम्म हामीले आफ्नो काम पनि मेहनतले नै गर्न खोज्छौँ होइन। खोज्दा खोज्दै पनि कहिलेकाहीँ अब गल्ती कमजोरी हुन्छ नहुने होइन, र गाली पनि खाइन्छ। अब म यहाँ अहिले शुक्लाफाट एफएम रेडियो स्टेसनमा नै भएको कारणले मलाई चाहिँ एउटा न्युज फोटोको याद चाहिँ खुबै आइरहेको छ। जब शुक्रबारकै दिन पहिलोचोटि हामी यहाँ आयौँ, यहाँभित्र जब आइपुग्यौँ, 2005 भनेको कति साल पर्छ त्यो, 62-63 भनेपछि 61 सालको कुरा हुन्छ। यो भनौँ न राजाको सैनिक शासन जुन दिन सुरु भयो होइन, फेब्रुअरी 1 दिन, त्यति बेला रेडियो सगरमाथा लगायतका धेरै मिडिया सञ्चार गृहहरूमा अब तत्कालीन राजा ज्ञानेन्द्रले होइन अब सेनाको साथ सहयोगमा यो सञ्चार गृहहरूलाई हस्तक्षेप गरेको थियो होइन, समाचार प्रसारण गर्न छाप्न दिइएको थिएन। र रेडियो सगरमाथामा जुन सेनाको हस्तक्षेप भयो, त्यो फोटोग्राफी, त्यो फोटो न्युज चाहिँ मैले नै खिचेको हो होइन। अहिले मलाई खास गरी त्यही फोटोको याद आइरहेको छ। र मलाई के लाग्छ भने कुनै पनि समाचारहरू तत्कालीन सामाजिक, राजनीतिक, आर्थिक अवस्था के कस्तो छ, अब त्यसले गर्दाखेरि कुनै समाचार तत्कालीन अवस्थामा महत्त्वपूर्ण हुन्छ, कुनै समाचार पछि गएर महत्त्वपूर्ण हुन्छ, कुनै समाचार यस्तो पनि समाचार हुन्छ भन्ने टिका टिप्पणी पनि सुनिन्छ। त्यसले गर्दाखेरि अब आउँदो दिनहरूमा अब त्यसरी सैन्य हस्तक्षेपहरू कहीँ पनि नहोस् होइन, र सैन्य हस्तक्षेपको विरुद्धमा हामीले फेरि पनि बोलिरहनु नपरोस् होइन, यो स्वतन्त्रता कायम नै रहिरहोस् भन्ने लागिरहेको छ।
मलाई सम्झना छ तपाईँहरूको सगरमाथामा त्यस्तो किसिमको जुन भयो, त्यति बेला हामी पनि यहाँ सुदूरपश्चिममा सेटेलाइट रेडियोमा चाहिँ हामी काम गरिरहेका थियौँ।
हजुर,
ऋषि लुम्साली हुनुहुन्छ, आदरणीय, म त गुरु नै मान्छु उहाँलाई, उहाँले नै हामीलाई ट्रेन गराउनु भएको। र त्यति बेला हामी पनि विभिन्न जिल्लाहरूमा सेटेलाइट रेडियो 1307 च्यानल, खास गरी इक्वल एक्सेस नेपालको सहकारीमा हामीले यहाँ उत्पादन गर्थ्यौँ रेडियो कार्यक्रमहरू। हाम्रो आवाज हाम्रो प्रयास भन्ने कार्यक्रम थियो, त्यसै गरी खोज खबर भन्ने कार्यक्रम होइन, त्यति बेला हामीले सुन्न पाएको थियौँ कि त्यति बेला त्यहाँ चाहिँ त्यो घटना भयो भनेर। र हामीलाई धेरै, हामी पनि धेरै मान्छेहरू, हामी यता काम गर्ने केही साथी 8-10 जना पत्रकारहरू स्थानीय, हामी रेडियोमा काम गर्न लागेको मान्छेहरूलाई चाहिँ हामी पनि अब के समस्या हुन्छ कि भनेर हामीले पनि यहाँ त्यो समस्या के भोग्यौँ कि, त्यो चाहिँ एकदमै सम्झना आयो मलाई तपाईँले त्यो कुरा उठाइदिनु भयो। नितान्त तपाईँलाई हामीले चिन्न खोजिरहेको छौँ यो कार्यक्रमबाट, खास गरी तपाईँले आफ्नो जीवनलाई कसरी निहाल्नु भएको छ, तपाईँले जस्तो किसिमको सोचाइ राख्नु भएको थियो त्यो अनुसारले आफ्नो जीवन चलिरहेको महसुस गर्नुहुन्छ?
मैले मेरो जीवनलाई कसरी सोचेको छु भन्नुपर्दाखेरि, अब मलाई चाहिँ कहिले कस्तो लाग्छ भने मेरो जीवन पनि कहिलेकाहीँ मेरै होइन जस्तो, मेरो शरीर पनि होइन, यो उपहारमा आए जस्तो लाग्छ। अनि मेरो आफ्नो जन्म पनि स्वतन्त्रपूर्वक नै जन्म भएको छ, म मेरो जसरी हुर्काइ भएको छ, हामी कुनै पनि बार बन्देजमा हुर्किएको जस्तो लाग्दैन होइन, र लाग्दैन होइन कि होइन पनि होइन, जस्तो मैले कुनै मान्छेसँग कुनै व्यक्तिसँग व्यवहार गर्ने भनेको ऊ व्यक्तिसँग मैले व्यवहार गर्दैछु भन्ने हो। तैपनि अब हाम्रो समाजमा जातको नाममा धर्मको नाममा मूलत जातको नाममा जुन खालको विभेदहरू छ होइन, अब जुन एकदमै अन्यायपूर्ण विभेद छ होइन, त्यो मलाई ठिक लाग्दैन, गलत लाग्छ। त्यस्तै गरी छोरी र छोराको नाममा विभेद छ। अब सामान्यतया हामीलाई हाम्रो जन्मबाट चाहिँ दुईजना दुई किसिमको बच्चा मात्र जन्मिन्छ भन्ने एउटा भ्रम छ, त्यो चाहिँ त्यो होइन। खास गरी बच्चाहरू तीन प्रकारको जन्मेको हुन्छ। एक प्रकारको बच्चाहरू जसलाई हामीले अङ्ग्रेजीमा इन्टरसेक्स भन्ने गर्छौँ, जसमा चाहिँ दुवै खालको यौनाङ्ग हुन्छ, अर्को भनेको छोरी भइहाल्यो, अर्को भनेको छोरा भइहाल्यो। भनेपछि पहिलो प्रकारको जुन बच्चा छ त्यो भनेको एकदमै कम सङ्ख्यामा हुन्छ, त्यसले गर्दाखेरि हामीलाई त्यो व्यक्तिको बारे त्यति धेरै थाहा छैन। भनेपछि अब अहिले हामीले हाम्रो अहिले बोलीचालीको कुराकानी गर्दाखेरि देखिने कुराकानी गर्दा छोरी र छोराको पाटोमा कुराकानी गर्ने हो भने पनि म स्वयंले कहिले पनि छोरी भएको नाममा कुनै पनि खालको भेदभाव मैले आफूले प्रत्यक्ष भोग्नु परेन मेरो आफ्नो जीवनमा, अहिलेसम्म पनि भोग्नु परेको छैन। अन्त तर मैले धेरैजनाको देख्छु, सुन्छु, महसुस गर्छु जुन मलाई एकदमै ठिक लाग्दैन। यो जुन विभेदहरू छ, कुनै पनि खालको विभेद, यौनिक लैङ्गिक पहिचानको आधारमा होइन, जातको आधारमा, धर्मको आधारमा, क्षेत्रको आधारमा, रङको आधारमा गर्न भएन होइन, मलाई चाहिँ त्यो लाग्छ। र यो भनेको एक खालको हाम्रो न्यायको लागि लडाई पनि हो। मेरो आफ्नो जिन्दगी भनेको न्यायको लडाईको यात्राको एकजना यात्री जस्तो मलाई लाग्छ होइन, र हो पनि, र म आफूले जति मैले गर्न सक्छु त्यति गर्नुपर्छ भन्ने लाग्छ। अब रह्यो दोस्रो भनेको, प्रायले मलाई चाहिँ घर कहाँ भनेर सोध्ने हुन्छ होइन, अब मेरो जन्मस्थान चाहिँ तान्छेन हो, म तान्छेनमा जन्मे, तान्छेन पाल्पामा, अनि स्थायी घर कहाँ हो, अहिले हिजोआज घर कहाँ हो भनेर पनि सोधिने गरिन्छ। मलाई कस्तो लाग्छ भने मेरो जिन्दगीमा मेरो लागि स्थायी घर भनेको चाहिँ जुन दिन म मर्छु त्यो नै मेरो लागि स्थायी घर हो भन्ने मेरो आफ्नो विश्वास छ, र अहिले म राति जहाँ बस्छु होइन, र त्यो नै घर हो भन्ने लाग्छ। अनि कसै कसैले चाहिँ अब घर भनेको त मन जहाँ छ त्यही नै घर हो भन्ने पनि गर्नुहुन्छ, जुन मेरो लागि त्यो एकदमै महत्त्वपूर्ण लाग्छ मलाई। त कतिपयहरूले चाहिँ होइन, अब महिलाको त स्वास्नी मान्छेको त कहाँ घर हुन्छ भनेर पनि भन्नुहुन्छ, र त्यो स्वास्नी मान्छेको त कहाँ घर हुन्छ भन्ने सोच चाहिँ हामीले हटाउनु पर्यो। यदि हामी कोही पनि व्यक्तिमा त्यो एउटा अहिले गलत खालको सोच हो होइन, त्यो राख्नु भएन। हामी मान्छे हौ होइन, मान्छेको आफ्नो आफ्नो खालको जिउने तौर तरिकाहरू छ, त्यो तौर तरिकालाई सम्मान गर्नु पर्यो, सकिन्छ भने सहयोग गर्नु पर्यो, सकिँदैन भने उसलाई हानि पुग्ने गरी आफूले बोली व्यवहार गर्न भएन। सायद मेरो जीवन भनेको त्यति हो जस्तो लाग्छ।
कार्यक्रमको हामी अन्ततिर पनि आइरहेको छ, घरमा को को हुनुहुन्छ, फ्यामिली ब्याकग्राउन्ड झल्काउने किसिमको कुरा के हामीलाई सुनाउनु
चाहिँ। मेरो जिन्दगीमा दुई खालको आमा बुवा हुनुहुन्छ। एक खालको आमा बुवा हुनुहुन्छ जोसँग म भावनात्मक रूपले नजिक छु होइन, ती आमा बुवाहरू धेरैजना हुनुहुन्छ, धेरै ठाउँमा हुनुहुन्छ, र मैले यो भन्नको लागि मात्र भनेको होइन कि साँच्चीकै मनदेखि व्यवहारदेखि नै म आमा बुवा, म बच्चीको हिसाबले, उहाँहरूको छोरीको हिसाबले म छु। त्यस्तै गरी मलाई जन्माउने आमा बुवा हुनुहुन्छ होइन, अब जसमध्ये चाहिँ आमा बित्नु भएको 2 वर्ष हुनुभयो, अब बुवा चाहिँ बित्ने तर्खरमा हुनुहुन्छ, कहिले त बित्नुहुन्छ थाहा छैन।
कस्तो छ अवस्था?
अब उमेर धेरै भइसकेको छ, भनेको 80 वर्षको उमेरको हारारीमा हुनुहुन्छ होला सायद, त्योभन्दा नि परिवर्तनको त जन्माउनेको बाटोबाट कुराकानी गर्नुभयो भने पनि अब म एकजना भइहालेँ, अनि मभन्दा 1 वर्ष मुनिको निशा छ होइन, हामी चाहिँ 2 जना हौ।
खास गरी आजको रेडियो कार्यक्रममा केही भन्नु मन लागेको, मैले केही सोध्न नसकेको कुरा के भन्न चाहनुहुन्छ?
म चाहिँ अनुसरण गर्ने कार्य चाहिँ कसैले कसैको पनि गर्नु हुँदैन भन्ने पक्षमा छु होइन, र हामीले प्राय खास खास व्यक्तिहरूलाई, घटनाहरूलाई भगवान बोलाउने या अल्लाह मान्ने चलन पनि छ, किनकि हामी एकदमै प्रभावित पनि हुन्छौँ। अब त्यसले गर्दा कस्तो लाग्छ भने मलाई चाहिँ आफूले आफू सकेसम्म विवेकी बन्ने प्रयास गर्ने हो, आफू अनुशासित बन्ने प्रयास गर्ने हो, आफू इमान्दार हुने प्रयास गर्ने हो, र आफूले मेहनत गर्ने हो, स्वाभिमानी हुने हो, यति चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई. र हामी प्राय जसोले चाहिँ हामीले आफूले जन्माएको बच्चाहरूलाई सन्तानहरूलाई चाहिँ धेरै कुरा सिकाउने पनि गर्छौँ. त्यो सिकाउने कार्य त्यति धेरै जरुरत छ जस्तो पनि मलाई लाग्दैन. र बजारमा देखिने जुन चलनहरू छ नि, अब एकछिनलाई भनौँ न, बजारमा अहिले तपाईँ जानुभयो भने जहाँ पनि अब रसलान भोटका कोका कोला पेप्सी तपाईँ जहाँ पनि देख्नुहुन्छ होइन, तर तपाईँले कागती पानीको शर्बत होइन, बेलको शर्बत प्राय कहीँ पनि देख्नुहुन्न. मैले त देखेको पनि छैन, अब त हराइसक्यो. भने हामी हाम्रो दुवै खालको जिन्दगी छ होइन, कसैलाई बेलको शर्बत खान मन छ, कसैलाई कागती पानी खान मन छ भने चाहिँ मैले त्यो पनि बजार पाउनु पर्यो, बच्चाहरूले त्यो पनि खान पाउनु पर्यो. कसैलाई रसलान भटका खाने इच्छा छ, उसले त्यो पनि खाओस्, अनुशासित भएर खाओस्. अब जस्तो मलाई सत्तु खान मनपर्छ होइन, मेरो साइकलको झोलामा सत्तु छ होइन, भने चाहिँ अब अहिले सत्तु प्रायः जस्तो धेरै ठाउँमा पाइँदैन होइन. भने चाहिँ सत्तु भनेको स्वास्थ्यको लागि धेरै पौष्टिक खानपिन हो. अहिले हामी के गर्छौँ भने भर्खर जन्मेको बच्चालाई शुद्ध त्यो लेजहरू आदि इत्यादि खान दिन्छौँ, जुन एकदमै दिनु हुँदैन, एकदमै गलत हो. र अर्को भनेको भर्खरै जन्मेको बच्चालाई हामीले मोबाइल सेटहरू दिइराखेको छ, जुन एकदमै गलत हो. भर्खरै जन्मेको बच्चाहरूलाई हामी सिकाउँछौँ होइन, बढाल्ने काम छोरीले हो, बाहिर घुम्न जाने काम खेल्ने काम छोराको भनेर सिकाइरहेका छौँ, जुन एकदमै गलत हो. अब के लाग्छ भने मलाई चाहिँ अब यो रेडियो भएको कारणले गर्दा अब रेडियो सुन्नेहरू श्रोताहरू जो हुनुहुन्छ, यो रेडियो जहाँ जहाँ पुग्छ यो ती सबै श्रोता साथीहरूलाई आदरणीयहरूलाई म के भन्न चाहन्छु भने हामी सकेसम्म मान्छे बन्ने प्रयास गरौँ होइन, इमान्दार हौँ, सहयोगी हौँ, आफ्नो काम आफै गरौँ र अध्ययनशील भौँ. अध्ययन गर्ने काम गर्नुपर्छ, अध्ययन गर्ने तरिकाहरू फरक छ होइन. कसैले साङ्केतिक भाषा प्रयोग गर्नुहोला, कसैले अक्षर पढ्नुहोला, कसैले आवाज सुनेर पढ्नुहोला, अध्ययन गर्नुहोला, खोजी अनुसन्धान गर्नुहोला, त्यो गरौँ भन्ने लाग्छ. र भर्खरै यो हाम्रो अहिले यो साइकल यात्राको शुभारम्भ दोधारा चाँदनी झोलुङ्गे पुलबाट भएकोले हामीलाई के लाग्यो भने हामी दोधारा चाँदनी पनि गयौँ खाजा खानलाई भनेर. चाँदनी दोधारा चाँदनीको पुलमाथि चाहिँ अति नै अन्याय भएको रहेछ. त्यहाँ 50-60 स्पिडमा मोटरसाइकलहरू चलाइरहेको छ, त्यहाँ चाँद पुलमा हिँड्ने व्यक्तिहरूलाई मोटरसाइकलले हान्दै गइरहेको छ र हर्न एकदमै बजाइरहेको छ. त्यसरी त्यहाँ त्यो पुलमाथि मोटरसाइकल चलाउने कार्य पुरै बन्द गर्नुपर्छ जस्तो लाग्छ, त्यो मात्र पैदल यात्रीको लागि र साइकल यात्रीको लागि. अब त्यो पुलमा ह्विलचेयर चलाउने व्यक्तिहरूलाई पनि गाह्रो छ, सेतो छडीमा हिँड्ने व्यक्तिहरूलाई पनि गाह्रो छ. भनेपछि कम्तीमा वृद्धहरूलाई, बच्चाहरूलाई होइन, अपाङ्गता भएको व्यक्तिहरू लाई र पैदल यात्रीहरूलाई आवत जावत गर्न सजिलो बनोस् त्यो भन्ने पुल लाग्छ. पुल धेरै कमजोर पनि भइसकेका रहेछ, त्यहाँको लट्ठाहरू पनि हल्लिराखेको रहेछ, त्यहाँको नटहरू पनि खसेको छ, दुइटामा हामीले पाल परेको पनि भेट्यौँ, त्यहाँ तारले बाँध्नु भएको छ. यो साह्रै नमजालाई दुःख लाग्यो. र त्यसैको छेउमा चाहिँ झोलुङ्गे पुलको संरक्षण गरौँ भन्ने खालको सूचनाहरू पनि पढ्यौँ. तर मलाई के लाग्यो भने त्यो त हामीले मिलेर चाहिँ झोलुङ्गे पुलको संरक्षण गर्ने भन्दा पनि मिलेर चाहिँ झोलुङ्गे पुललाई बिगार्ने काम गऱ्यौँ जस्तो लागिरहेको छ. अब सूचना चाहिँ फेर्नु पर्ला जस्तो, झोलुङ्गे पुललाई सकेसम्म चाँडै बिगारौँ भन्ने सूचना पो राख्नु पर्ला कि जस्तो लाग्यो.
धन्यवाद छ यहाँलाई यो कार्यक्रममा आफ्नो अमूल्य समय हामीलाई खर्चनु भएको छ आधी घण्टा. र खुसी लागेको छ आज पक्कै पनि हाम्रा श्रोताहरूले मन चाहेको व्यक्तित्वसँग कुराकानी सुन्न पायो भनेर खुसी पनि हुनुभएको होला. र आजको कार्यक्रमको निर्धारित समय सकियो, अर्को साता फेरि तपाईँहरूको माझमा यही कार्यक्रम नारीबेली लिएर आउने बाचासहित र प्रविधिमा बसेका साथीलाई पनि धन्यवाद भन्दै बिदा हुन्छ.
सुरेन्द्रजी धन्यवाद.